أعوذ بالله السميع العليم من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي لا يبلغ مدحته القائلون ولا يحصي نعماءه العادون ولا يؤدي حقه المجتهدون ثم الصلاة والسلام على النبي الأمي المكي المدني القرشي الذي سمي في السماء بأحمد وفي الأرضين بأبي القاسم محمد اللهم صل عليه. ثم الصلاة والسلام على أهل بيته الطيبين الطاهرين المعصومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا اللهم صل عليه. أما بعد، فقد قال الله الحكيم في كتابه المحكم وقوله الحق. بسم الله الرحمن الرحيم. إنا أعطيناك الكوثر فصل لربك وانحر إن شانئك هو الأبتر. درود بيجي محمد وآل محمد بر. اللهم صل على محمد. مؤمنين الكرام، 20 جماد الثاني جناب سیدہ فاطمۃ الزہرا سلام اللہ علیہا کی ولادت باسعادت کے پرمسرت موقع پر آپ سب کو مبارکباد پیش کرتا ہوں. دعا کرتے ہیں خالق کائنات کی بارگاہ میں کہ وہ ہمیں سیدہ سلام اللہ علیہا کی معرفت، ان کی پاکیزہ سیرت پر عمل کرنے اور آخرت میں ان کی شفاعت سے بہرمند ہونے کی توفیق عطا فرمائے. موضوع سخن قرآن مجید کی سب سے چھوٹی سورہ، سورہ کوثر کو قرار دیا ہے. قرآن مجید کے کچھ مخصوص احکام ہیں کہ قرآن مجید کو بغیر وضو کے چھوا نہیں جا سکتا، مس نہیں کیا جا سکتا، اور جو اس کے بقیہ احکام ہیں یہ حکم قرآن مجید کے تمام اجزاء پر، تمام صورتوں پر، تمام آیات پر لاگو ہوتا ہے. ان صورتوں میں سے ایک سورہ ہے سورہ کوثر. ظاہر ہے کہ یہ حکم اس سورہ کے لیے بھی ہے. دوسری طرف سے قرآن مجید نے خود چیلنج دیا ہے، خود اپنے منکرین کو مقابلے کی دعوت دی ہے اور فرمایا ہے کہ اگر تم شک کرتے ہو کہ یہ قرآن اللہ کی کتاب ہے یا نہیں ہے تو اس کی مثال بنا کر دکھاؤ، اس جیسا کوئی کتاب لا کر دکھاؤ. وَإِن كُنْتُمْ فِي رَيْبٍ مِمَّا نَزَّلْنَا، جو ہم نے نازل کیا ہے، اگر اس میں تمہیں ذرے برابر شک ہے، تم اگر یہ سمجھتے ہو کہ یہ انسانی کتاب ہے، ایک انسان نے اپنی طرف سے گڑ کر اس کی نسبت خدا کی طرف دی ہے، تو تم بھی انسان ہو، اس طرح کی کتاب لا کر دکھاؤ. قرآن کا یہ چیلنج پورے قرآن کے لیے ہے. جب قرآن مجید نے دیکھا کہ منکرین قرآن کی مثال نہیں لا سکتے تو پھر انہیں اپنی زبان میں ہم کہیں کہ ڈسکاؤنٹ دیا گیا کہ اگر پورے قرآن کی مثال نہیں لا سکتے تو 10 سورتوں کی مثال لا کر دکھاؤ. لیکن ظاہر ہے کہ یہ اللہ کا کلام ہے، 10 سورتوں کی بھی مثال کوئی نہیں لا سکتا. پھر خدا نے متعال نے فرمایا کہ ایک سورت کی مثال لا کر دکھاؤ. یہ جو ایک سورہ کی مثال لا کر دکھانے کا حکم دیا گیا ہے، یہ سورہ بقرہ سے مخصوص تو نہیں ہے جو 2.5 سپاروں پر مشتمل ہے، یا ان سورتوں کے لیے نہیں ہے جو طولانی ہوں. یہ چیلنج قرآن مجید کا سورہ کوثر کو بھی شامل ہے کہ اگر تمہیں ذرے برابر شک ہے کہ قرآن اللہ کا کلام ہے یا نہیں، तो बड़ी सूरतों को छोड़ो, सिर्फ सूरह कौसर का मिसाल लाकर दिखाओ जो फकत डेढ़ सतर पर तीन आयतों पर मुश्तमिल है। क्या कोई सूरह कौसर का मिसाल ला सका? अगर कोई सूरह कौसर के अल्फाज की मिसाल नहीं ला सकता, अगर कोई सूरह कौसर के जुमलात की मिसाल नहीं ला सकता, तो वो सैयदा जो सूरह कौसर का मिसदाक हैं, वो सैयदा जो कौसर बनकर रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम को अता हुई हैं, जब सूरह कौसर के अल्फाज की मिसाल नहीं लाई जा सकती, तो जनाब सैयदा की मिसाल कहां से लाई जा सकती है? कोई इस जैसी मिसाल नहीं ला सकता। एक अजीम उशान सूरह, पूरे कुरान मजीद में फकत चंद सूरतें ऐसी हैं जो इन्ना से शुरू हुई हैं। मसलन खालिक कायनात इरशाद फरमाता है कि इन्ना अनजलना हो फी लैलतिल कद्र, हमने इसे शब कद्र में नाजिल किया, कुरान मजीद के लिए है। या रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के लिए इरशाद होता है कि इन्ना फतहना लका फतहम मुबीना, हमने आपको बड़ी कामयाबी अता की, फतेह मक्का के वक्त ये कामयाबी मिली। या सूरह कौसर में इन्ना अतैना कल कौसर, एक मर्तबा ये सूरह नूह में आया है, इन्ना अरसलना नूहन, हजरत नूह अलैहिस्सलाम के बारे में कि हमने हजरत नूह को भेजा। कुरान मजीद की चार सूरतों की शुरुआत इन्ना से हो रही है, एक हजरत नूह अलैहिस्सलाम के लिए, और तीन सूरतें ऐसी हैं जिनका ताल्लुक रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम की जात से है। फतेह मक्का के वक्त इरशाद फरमाया इन्ना फतहना लका फतहन मुबीना, एक कुरान के लिए इरशाद फरमाया इन्ना अनज़लनाहु फी लैलतिल क़द्र, एक सैयदा फातिमा तो जहरा के लिए इरशाद फरमाया कि इन्ना आतैना कल कौसर। चार में से तीन सूरतें रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के लिए हैं। ये तीनों बड़ी नेमतें हैं। फतह मक्का बड़ी नेमत है जिसके लिए खुदा ने फरमाया कि इन्ना फतहना लका फतहन मुबीना। कुरान मजीद अजीम नेमत है जिसके लिए कुरान मजीद फरमाया इन्ना अनजलना हो फी लैलतिल क़द्र। लेकिन जो लबो लहजा, जो अंदाज, जो सियाक, जो सिबाक, जो रवेश, जो अल्फाज सूरह कौसर में नजर आते हैं, इस तरह के अल्फाज पूरे कुरान में कहीं भी नजर नहीं आते। आप गौर करें, तीन आयतों की मुख्तसर सूरत है। इन्ना आतैना कल कौसर, आतैना का लफ्ज पूरे कुरान में यहीं पर ही आया है। ए मुस्तफा, हमने तुम्हें अता की है। बड़े ही प्यारे जुमलात हैं, बड़े नूरानी कलिमात हैं, बड़ा मोहब्बत भरा अंदाज है कि हमने तुम्हें अता किया है। यहां खुदा की बात है और मुस्तफा की बात है। खुदा अपने हबीब को, अपने महबूब को मुखातब करार देते हुए फरमाता है कि इन्ना आतैना का, हमने तुम्हें अता किया है, हमने तुम्हें अता किया है। इसमें बड़ा मोहब्बत भरा अंदाज है, बड़ी मोहब्बत भरी गुफ्तगु है। हमने जब खुदा ने फरमाया, अपनी ताकत का इजहार फरमाया, अपनी कुव्वत का इजहार फरमाया, अपनी अजमत का इजहार फरमाया कि ये इतनी अजीम नेमत है कि हम तुम्हें अता कर रहे हैं, और प्यार भरा अंदाज ये है कि काफ इस्तेमाल किया तुम्हें। इन्ना आतैना का अल कौसर लफ्ज भी कुरान मजीद में फकत यहां पर ही इस्तेमाल हुआ है। हमने आपको अता किया कौसर, कौसर अता किया हमने आपको। अब ये कौसर क्या है? वैसे लफ्जी तौर पर तो देखा जाए कौसर यानी खैर कसीर, बहुत बड़ी भलाई, बहुत बड़ी नेमत, अजीम नेमत। लेकिन किसकी बात हो रही है? क्या हौज़े कौसर की बात हो रही है? क्या इल्म की बात हो रही है, दीन की बात हो रही है, शरीयत की बात हो रही है, कयामत की बात हो रही है, लिवाए हम्द की बात हो रही है, किसकी बात हो रही है? अगर इस पहली आयत को हम तीसरी आयत के साथ मिलाकर देखें जिसमें खुदा ने मुताल इरशाद फरमा रहा है कि इन शान अका वल अबतर, तुम्हारा दुश्मन बेनसल रहेगा, तुम्हारा दुश्मन नाबूद हो जाएगा, इसकी नस्ल खत्म हो जाएगी। इस तीसरी आयत से हमें समझ में आता है कि कौसर का ताल्लुक नस्ल से है, जुर्रियत से है, औलाद से है। ए मुस्तफा, हमने तुम्हें नस्ल कसीर अता की है, ऐसी नस्ल कसीर जो कयामत तक कभी खत्म ना होगी, जो आपको बेनस्ल कहते हैं, जो आपके बारे में ये सोचते हैं, समझते हैं कि आपको अल्लाह ने बेटा नहीं दिया तो आपकी नस्ल मुनकते हो जाएगी, आपका खानदान खत्म हो जाएगा, आपका नाम निस्तो नाबूद हो जाएगा, वो इस खाम ख्याली में न रहें, वो खत्म हो जाएंगे लेकिन आपकी नस्ल कयामत तक जारी रहेगी। इन्ना अतैना कल कौसर, क्योंकि तुम्हारा दुश्मन अबतर है। और ये कुरान मजीद की पेशन गोई है, कुरान मजीद ने गैबी खबर दी है। जाहिर है कि जिस वक्त सूरह कौसर नाजिल हुई उस वक्त रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के पास औलाद ज्यादा नहीं थी। जिसने रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम को ताना दिया था उसके पास कहते हैं कि 10 बेटे थे, लेकिन जमाने ने दिखा दिया है कि उसकी नस्ल आगे नहीं बढ़ी। रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम को जनाब सैयदा अता हुई और उनमें से अल्लाह ने जनाब रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम को नस्ल कसीर अता फरमाई, जो फख्र राजी के बकौल उनकी औलाद में मोहम्मद बाकिर अलैहिस्सलाम, जाफर सादिक अलैहिस्सलाम जैसे आलिमों, फाजिलों, इमाम पाए जाते हैं। ये नस्ल आज भी जारी है, कितने मजालिम किए गए लेकिन ये सिलसिला ख़त्म नहीं हुआ। आज भी दुनिया भर में सबसे ज़्यादा औलाद सादात की पाई जाती है, जनाब सैयदा सलामुल्लाह अलैहा की। ये फातिमा सलामुल्लाह अलैहा की अजमत है जिसे रसूल के लिए कौसर बनाकर भेजा गया है। वैसे अगर हम देखें अहदीस में हमें मिलता है कि बेटे अल्लाह की नेमत होते हैं, बेटी अल्लाह की रहमत होती है। इमाम सादिक अलैहिस्सलाम इरशाद फरमाते हैं कि अल बनूना नेमतुन वल बनातो रहमतुन, बेटे नेमत हैं, बेटियां रहमत हैं। क्या कहने उस बाअज़मत बीबी के जो रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के लिए रहमत बनकर आई, वो रसूल जो खुद वमा अरसलना का इल्ला रहमतन लिलआलमीन के मिसदाक हैं, जो रहमतन लिलआलमीन के लिए रहमत बनकर आए, वो जनाब सैयदा की जात है। और अगर एक और जाविये से देखना चाहें हम जनाब सैयदा सलामुल्लाह अलैहा की अजमत को, इस अंदाज से भी देखा जा सकता है। अहादीस में मिलता है कि जो शादी कर लेता है वो अपने आधे दीन को बचा लेता है। गोया बीवी इंसान के ईमान की मुहाफिज बन जाती है, उसके आधे ईमान को महफूज बना लेती है। अली अलैहिस्सलाम जिसके लिए रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था बरजल ईमानो कुल्लहु इलशर के कुल्ले, जो कुल्ले ईमान का मिसदाक है उनके लिए भी अगर निस्फ़े ईमान हैं, उनके ईमान की मुहाफिज हैं, तो वो जनाब सैयदा सलामुल्लाह अलैहा हैं। एक और नुक्ता है, निगाह से देखना चाहें सैयदा की अजमत और फजीलत को, तो इस निगाह से भी देखा जा सकता है कि औलाद की जन्नत माँ के कदमों तले होती है। अल जन्नतो तहदा अकदामिल उम्महात, जन्नत माँ के कदमों के तले होती है। और हसन और हुसैन जिनके लिए रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि الحسن والحسین سیدہ شباب اہل الجنہ، یہ جوانان جنت کے سردار ہیں، جوانان جنت کے سرداروں کی جنت ہے تو سیدہ کے قدموں میں ہے۔ ایسی با عظمت خاتون جس کے لیے رسول اکرم صلی اللہ علیہ وآلہ وسلم نے اس کنیت کا انتخاب کیا کہ الفاطمہ تو ام ابیہا، فاطمہ نے اتنا پیار دیا مصطفیٰ کو، اتنا خیال رکھا ان کا، اتنی محبت دی کہ رسول اللہ نے فرمایا فاطمہ ام ابیہا۔ یہ کنیت جناب زہرا سلام اللہ علیہ کی عظمت کو بیان کرتی ہے، وہ بی بی جو رحمت للعالمین کے لیے رحمت ہو، وہ بی بی جو کل ایمان کے ایمان کی محافظ بن کر آئے، وہ بی بی جس کے قدموں تلے جوانان جنت کے سرداروں کی جنت ہے، اسے فاطمہ کہتے ہیں۔ اگر ہم اس کی ولادت کو دیکھنا چاہیں، جیسا کہ تاریخ کی کتب میں منقول ہے کہ ان کی ولادت کس طرح ہوتی ہے، اب رسول اکرم صلی اللہ علیہ وآلہ وسلم پر وحی کا نزول شروع ہو چکا ہے، وحی نازل ہوتی رہی ہے، رسول اکرم صلی اللہ علیہ وآلہ وسلم کو حکم دیا جاتا ہے کہ آپ کچھ دنوں کے لیے دنیا کو چھوڑ کر غار میں اپنے آپ کو منفرد بنا کر، متفرد بنا کر غار میں بیٹھ کر اللہ کی عبادت کریں، فقط اور فقط عبادت الہی میں زندگی بسر کریں۔ 40 دن تک آپ نے اور کوئی کام نہیں کرنا، یہاں پہ رہنا عبادت کے لیے۔ آپ نے جناب خدیجہ سلام اللہ علیہا کو کہلوا بھیجا کہ پریشان ہونے کی ضرورت نہیں ہے، میری یہ دوری مصلحت کے تحت ہے، لہٰذا وہاں سے مسلسل کھانا آتا تھا آپ کے لیے، آپ عبادت خداوندی میں زندگی یہ دن بسر کر رہے تھے، اور بعض اوقات آپ کے لیے جنتی طعام آتے تھے۔ بعض روایات کے مطابق رسول اکرم صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ مجھے معراج پہ لے جایا گیا، وہاں مجھے ایک سیب دیا گیا تھا جو میں نے تناول کیا، اسی سے فاطمہ سلام اللہ علیہا وجود میں آئیں، یا بعض میں خرما کا تذکرہ ہے۔ جنتی کھانوں سے جناب سیدہ سلام اللہ علیہا اس دنیا میں وجود میں آئیں، اس لیے فرماتے تھے کہ جب بھی میں فاطمہ کے بوسے لیتا ہوں تو مجھے جنت کے اس سیب کی یا اس خرما کی خوشبو آتی ہے۔ ان کی ولادت کے لیے اس طرح اہتمام کیا گیا۔ ادھر دیکھا جائے، جناب خدیجہ سلام اللہ علیہا نے بڑے بڑے امیروں کے رشتوں کو ٹھکرا کر خود رسول اکرم صلی اللہ علیہ وآلہ وسلم سے رشتہ جوڑا، اس کے نتیجے میں جناب خدیجہ کو سب نے چھوڑ دیا۔ جب وہ وقت آیا کہ جس میں عورت کو، خاتون کو دوسروں کی مدد کی ضرورت ہوتی ہے، سب سہیلیوں نے، جاننے والوں نے، رشتہ داروں نے یہ کہہ کر آنے سے انکار کر دیا کہ تم نے ہمارا مشورہ نہ مانا تھا، ہماری بات نہ مانی تھی، تم نے اس کا انتخاب کیا، ہم میں سے کوئی بھی نہیں آئے گا، کوئی بھی خاتون اس وقت آنے کے لیے تیار نہیں ہے۔ اس وقت خداوند متعال نے 4 بزرگ خواتین کو بھیجا جو جناب خدیجہ سلام اللہ علیہ کے پاس آئیں اور آ کر خوشخبری دینے لگی کہ گھبرائیے نہیں، ہم آپ کی ہی سہیلیاں ہیں۔ ایک نے کہا کہ میں سارا ہوں، دوسری نے کہا کہ میں مریم ہوں، تیسری نے کہا کہ میں آسیہ ہوں، چوتھی نے کہا کہ میں کلثوم ہوں، حضرت موسیٰ علیہ السلام کی بہن۔ یہ 4 برگزیدہ منتخب خواتین تشریف لاتی ہیں جناب زہرا سلام اللہ علیہا کی، اس طرح ولادت ہوتی ہے۔ اس کے لیے رسول اکرم صلی اللہ علیہ وآلہ وسلم ارشاد فرماتے ہیں کہ میری بیٹی فاطمہ تمام عالمین کی عورتوں کی سردار ہیں، یعنی اگر یہ 4 ہستیاں اپنے زمانے کی عورتوں کی سردار ہیں، اگر مریم سلام اللہ علیہا اپنے زمانے کی عورتوں کی سردار ہیں، تو فاطمہ اولین و آخرین زمان آدم سے لے کر قیامت تک آنے والی خواتین کی سیدہ و سردار ہیں جناب زہرا سلام اللہ علیہا. واقعاً کیا فضیلت پائی ہے اس بی بی کی، عظمت کو اس نگاہ سے بھی دیکھا جا سکتا ہے کہ آپ کے جتنے القاب ہیں، آپ کے جتنے نام ہیں، آپ کی کنیت ہے، ان سب میں کتنے اسرار پوشیدہ ہیں، کتنے نکات ہیں صرف نام فاطمہ میں. اگر بات کی جائے تو صرف نام فاطمہ پہ گفتگو کے لیے ایک لمبا وقت درکار ہے. فاطمہ کا نام کیوں منتخب کیا گیا؟ فاطمہ اس لیے کہ لوگ عاجز ہیں ان کی معرفت سے، اس لیے کہ وہ اپنی اولاد کو اور اپنے ماننے والوں کو جہنم کی آگ سے بچائیں گی، اس لیے کہ وہ نقائص اور عیبوں سے پاک ہیں. کتنے اسرار ہیں جو صرف نام فاطمہ میں ہیں. وہ بتول بی بی ہیں، بتول، جس طرح مریم کے لیے بتول ہے اسی طرح جناب زہرا سلام اللہ علیہا بتول بی بی ہیں، یعنی ان تمام عیبوں اور نواقص سے پاک ہیں جو عام طور پر عورتوں میں پائے جاتے ہیں. ہر مہینے خاتون عورت کچھ دنوں کے لیے عبادت سے محروم ہو جاتی ہے. آپ سلام اللہ علیہا اس عیب سے پاک تھیں، اپنا پورا وقت عبادت میں بسر کرتی تھی. مہینے میں کوئی ایسا وقت نہیں آتا تھا کہ آپ عبادت سے محروم رہیں. ایمان کے لیے رسول اکرم صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ خداوند متعال نے فاطمہ کے پورے وجود کو ایمان سے بھر دیا ہے، ان کے پورے وجود میں اپنی محبت بھر دی ہے. ایمان کے اس درجے پر ہیں. عملی طور پر اگر ہم ان کی زندگی دیکھیں تو ان کا جو کردار دیکھیں اپنی جگہ پہ بے مثال ہے. وہ ایک بیٹی ہیں لیکن ایسی بیٹی ہیں کہ رسول اکرم صلی اللہ علیہ وآلہ وسلم انہیں ام ابیہا کا لقب دے رہے ہیں، کنیت دے رہے ہیں. ایسی بیٹی ہیں کہ رسول اکرم صلی اللہ علیہ وآلہ وسلم انہیں حبیبت ابیہا کا لقب دے رہے ہیں. احکام جتنے بھی ہیں وہ سب کے لیے مشترک ہیں، لیکن کچھ ایسے احکام ہیں جو رسول اکرم صلی اللہ علیہ وآلہ وسلم نے جناب زہرا سلام اللہ علیہا کے سامنے بیان کیے اور یہ کہتے ہوئے ارشاد فرمایا کہ یا حبیبتا ابیہا کلو مسکرن حرام، اے اپنے بابا کی پسندیدہ شخصیت، نشے آور چیز حرام ہے. حکم سب کے لیے ہے لیکن خطاب میں عظمت پائی جاتی ہے. تو آپ نے مخاطب جناب سیدہ سلام اللہ علیہا کو قرار دیا، جس طرح قرآن مجید کے احکام سب کے لیے ہیں لیکن خطاب رسول اکرم صلی اللہ علیہ وآلہ وسلم کے لیے ہے. مثال کے طور پر یہ جو والدین کے لیے مشہور اور معروف آیت ہے سورہ بنی اسرائیل کی، جس میں خالق کائنات نے ارشاد فرمایا ہے کہ وَقَوَّا رَبُّكَ أَلَّا تَعْبُدُوا إِلَّا إِيَّاهُ وَبِالْوَالِدَيْنِ إِحْسَانًا، والدین کے ساتھ احسان کرو اور اگر وہ دونوں یا ان میں سے ایک تمہارے پاس بڑی عمر تک جا پہنچے، عمر رسیدہ ہو جائیں، تو ان کو اف تک نہ کہو. فَلَا تَقُلْ لَهُمَا اُفٍّ، ان کو اف تک نہ کہو. خطاب رسول اکرم صلی اللہ علیہ وآلہ وسلم سے ہو رہا ہے. سوال، جس وقت یہ آیت نازل ہوئی کیا اس وقت رسول اکرم صلی اللہ علیہ وآلہ وسلم کے والدین یعنی والد یا والدہ حیات میں تھے؟ ان دونوں میں سے کوئی بھی شخصیت زندہ تھی؟ کوئی بھی نہیں. لیکن حکم رسول کو ہو رہا ہے کیونکہ رسول مخاطب ہیں، وگرنہ حکم سب کے لیے ہے. اس خطاب میں فضیلت ہوتی ہے. خدا نے مخاطب رسول کو قرار دیا ہے، حکم سب کے لیے ہے. مصطفیٰ نے خطاب فاطمہ سے کیا ہے، حکم سب کے لیے ہے. یہ شخصیت کی عظمت بتانا مقصود ہوتی ہے. ایسی بیٹی جو اپنے والد کی بھی والدہ ہیں، ام و ابیہا ہیں، ایسی بیوی بی کہ جب علی علیہ الصلوۃ والسلام کے گھر آئیں اور خود رسول اکرم صلی اللہ علیہ وآلہ وسلم نے علی علیہ السلام سے پوچھا کہ اے علی، تو نے فاطمہ کو کیسا پایا؟ تو علی علیہ السلام نے جواب میں عرض کیا، یا رسول اللہ، نعم العون علی طاعت الرب، अल्लाह की इताअत में बेहतरीन मददगार हैं फातिमा। कुछ ऐसे शरीके हयात होते हैं जो अपने हम सफर को, जो अपने हमसर को, जो अपने शरीके हयात को अल्लाह की इबादत से रोकते हैं, दीन पर अमल करने से रोकते हैं, रुकावटें ईजाद करते हैं, दीन से दूर कर देते हैं। लेकिन कुछ ऐसे होते हैं जो दीन में मददगार बनते हैं, खुद कहते हैं कि इबादत क्यों नहीं कर रहे, खुद कहते हैं कि जब अल्लाह का हुक्म है कि इससे उदूली क्यों कर रहे हो। अली अलैहिस्सलाम जैसी आबिद और जाहिद शख्सियत कह रही है कि फातिमा मददगार हैं अल्लाह की इताअत में, उसकी इबादत क्या होगी। और ये भी दिलचस्प बात है कि जनाब सैयदा सलामुल्लाह अलैहा का ये जो लकब है जहरा, इसके पीछे हिकमत यही है। जनाब फातिमा सलामुल्लाह अलैहा को जहरा क्यों कहा जाता है, इसके लिए रिवायत है इमाम सादिक अलैहिस्सलाम की। आप इरशाद फरमाते हैं कि जब भी मेरी जद्दा मेहराब इबादत में खड़ी होती थी तो उनका नूर आसमान वाले फरिश्तों को ऐसा चमकता हुआ नजर आता था जिस तरह जमीन वालों को आसमान के सितारे चमकते हुए नजर आते हैं। यानी जमीन वालों के लिए आसमान वाले बाकमाल होते हैं। जमीन वाले समझते हैं कि ये नूरानी हैं, लेकिन आसमान वालों को नूरानी जनाब सैयदा की जात नजर आती है। और है कोई भी ऐसा, खालिक कायनात ने जमीन को महवर करार दिया है कायनात का, इसीलिए फरमाया कि इन्नी जाएलून फिल अर्वे खलीफा, मैं खलीफा जमीन पर बनाने वाला हूं। इसी जमीन पर जिब्राइल वही लेकर आते थे, पैगाम लेकर आते थे। जमीन महवर है, जमीन मरकज है। जनाबे फातिमा को जहरा इसलिए कहा जाता है कि आप इबादत के मुसल्ले पर जब आती थी तो आपका नूर आसमान वालों को चमकता हुआ नजर आता था। और अगर जनाबे सैयदा सलामुल्लाह अलैहा को एक माँ की हैसियत से देखा जाए तो इस बाजमत खातून ने जमाने को हसन और हुसैन और मोहसिन और जनाब ज़ैनब व कलसूम जैसी शख्सियात अता की हैं। कितनी बाजमत वालिदा हैं। अगर दूसरे इज्तिमाई पहलुओं से देखा जाए, तस्बीह सैयदा सलामुल्लाह अलैहा, तस्बीह फातिमा तो जहरा आपसे ही मंसूब है, आपसे ही मनकूल है। जब आती हैं अपनी जिंदगी की मुश्किलात बयान करने के लिए तो रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने ये जिक्र उनको अता किया कि ये जिक्र पढ़ा करें। और ये अजमत वाली तस्बीह सुबहान अल्लाह, अल्हम्दुलिल्लाह और अल्लाहु अकबर पर जो ये मुश्तमिल है, पहले अल्लाह अकबर 34 मरतबा, फिर अल्हम्दुलिल्लाह, फिर सुबहान अल्लाह, ये रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने जनाब सैयदा को तालीम अता की थी। इसके लिए इमाम सादिक अलैहिस्सलाम फरमाते हैं कि नमाज के बाद तस्बीह पढ़ना मेरे नज़दीक 1000 मुस्तहब रकात से अफजल है। ये तस्बीह भी जनाब फातिमा तो जहरा सलामुल्लाह अलैहा से मनकूल है। आप सलामुल्लाह अलैहा की जिंदगी देखी जाए, जब एक कनीज आपको मिलती है तो फिर भी वहां पर काम तकसीम कर दिया जाता है। एक दिन फिजा ने काम करना है तो दूसरे दिन जनाब सैयदा सलामुल्लाह अलैहा खुद काम करती थी। यानी अपनी कनीजों से भी हमकारी करना, उनकी भी मदद करना, उनका भी हाथ बटाना। वाकई जनाब सैयदा सलामुल्लाह अलैहा वो अजीम शान नेमत हैं जो कौसर का इनवान रखती हैं, जिसके शुक्राने के तौर पर खालिक कायनात ने रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम को हुक्म दिया है फसल ले रब्बिका वनह, आपको कौसर अता की है हमने, इसके शुक्राने के तौर पर तू नमाज पढ़ और कुर्बानी कर, फसल ले रब्बिका वनह। بعض روایات میں ہے کہ جو بھی نماز میں سورہ کوثر کی تلاوت کرتا ہے خالق کائنات اسے اتنے لوگوں کی عبادت کا ثواب عطا کرتا ہے جو یوم النہر قربانی والی عید کے دن قربانی کرتے ہیں. جتنے لوگ عید قربان کو قربانی کرتے ہیں اتنے لوگوں کی تعداد میں خدا اسے ثواب عطا کرتا ہے. بس دوسری روایات میں ہے کہ جو سورہ کوثر کی تلاوت کرتا ہے خداوند متعال اسے قیامت کے دن حوض کوثر سے سیراب کرے گا. جس سورہ کی یہ فضیلت ہے, جن الفاظ کی یہ فضیلت ہے, اس شخصیت کی کیا فضیلت ہوگی جس کے شان میں سورہ کوثر نازل ہو رہی ہے. واقعاً جناب سیدہ سلام اللہ علیہا پہ گفتگو کرنا کسی مجھ جیسے عام خاکی خطا کار انسان کا کام نہیں ہے جو وارث آئے تطہیر ہوں, جو آئے مباہلہ کی میں شامل ہوں, جو حدیث قصا میں شامل ہوں, بلکہ خالق کائنات پنجتن پاک علیہ السلام کا تعارف کروائے تو اسے محور اور مرکز بناتے ہوئے ارشاد فرمائے کہ ہم فاطمتو و ابوہا و بعلہا و بنوہا, یہ فاطمہ ہیں, ان کے والد ہیں, ان کے شوہر ہیں اور ان کے بیٹے ہیں. پنجتن پاک علیہ السلام میں تعارف کی مرکزی حیثیت جناب فاطمۃ الزہرا سلام اللہ علیہا کو حاصل ہے. خالق کائنات نے پنجتن پاک کا تعارف بھی اس با عظمت خاتون کے نام سے کروایا ہے. کس عظمت کی ہیں یہ مالکن بی بی, لیکن ان کی عبادت کو دیکھا جائے, ان کی سخاوت کو دیکھا جائے, ان کی شجاعت کو دیکھا جائے, ان کی جانساری کو دیکھا جائے, ان کی فداکاری کو دیکھا جائے, ان کے بیٹی ہونے کو دیکھا جائے, ان کے بیوی ہونے کو دیکھا جائے, ان کے والدہ ہونے کو دیکھا جائے, تو ہر کردار میں با کمال ہیں فاطمہ. ہم دعا کرتے ہیں کہ خالق کائنات ہمیں اس با عظمت خاتون کی معرفت عطا فرمائے اور ان کی پاکیزہ سیرت پہ عمل کرنے کی توفیق عطا فرمائے اور آخرت میں ان کی شفاعت سے برآمد فرمائے. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.